यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारद्वारा लकडाउनलाई केही खुकुलो गर्ने निर्णय। सरकारी कार्यालयहरू असार 1 गतेदेखि 2 सिफ्टमा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि 9 सदस्यीय विज्ञ समूह गठन गर्ने मन्त्री परिषदको निर्णय। लकडाउन पूर्ण रूपमा खुलेको 30 दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश। आज थप 187 जनामा कोरोना मुक्त भई घर फर्किए। कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 861 र कोविड-19 का कारण जोखिममा रहेका बाल बालिकाको पुनर्स्थापनालाई प्राथमिकता दिन विश्व समुदायलाई अन्तर्राष्ट्रिय श्रम संगठनको आह्वान। समाचार अब विस्तारमा। सरकारले दैनिक आधारभूत सेवा प्रवाह गरी जनजीवन सहज बनाउने उद्देश्यले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ। मन्त्री परिषदको यही जेठ 22 र 28 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा सावधानी पालना गर्ने गरी केही सेवा तथा कार्यालयहरू सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर खतिवड़ाले स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवाहरू, कृषि तथा पशुपक्षीसँग सम्बन्धित व्यवसायको उत्पादनदेखि बिक्री वितरणसम्मका सबै गतिविधिहरू, उद्योग व्यापार व्यवसाय पसल लगायतका सेवाहरू सुचारू गर्ने निर्णय भएको जानकारी दिनुभयो।
उद्योग व्यापार व्यवसाय पसलहरू र डिपार्टमेन्ट स्टोरहरू खुला गरिएका छन्। आधारभूत वस्तुहरूको ढुवानी सेवा यो भन्दा अगाडि पनि चलेकै थियो, अहिले चाहिँ सबै प्रकारका ढुवानी सेवाहरूलाई खुला गरिएको छ। साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको छ र त्यसमा मोटरसाइकलमा एकजना मात्र व्यक्ति रहने हो। काठमाडौँ उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधनहरू चलाउन दिएको छ। चालक बाहेक थप 2 जना मात्र त्यसमा सवारी हुन पाउने। फोहोर मैला व्यवस्थापन पहिलेदेखि पनि खुलै थियो, यसलाई हामीले थप सजिलो बनाउन खोजेका छौँ। विद्युत दमकल एम्बुलेन्स संचार प्रसारण र हुलाक सम्बन्धी सेवा यो पहिले पनि थियो, यसलाई हामीले निरन्तरता दिएछौँ।
मन्त्री परिषद बैठकले नर्सरी र वनजन्य उद्यम, सरकारी तथा निजी क्षेत्रबाट प्रवर्धित विकास आयोजना तथा निर्माण कार्यहरू, प्याकिङ तथा टेक अवे सेवा मात्र लागू हुने गरी रेस्टुरेन्टहरू, क्वारेन्टिन सेवाका लागि होटल तथा सवारी साधनहरू पनि सञ्चालन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले असार 1 गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरू, शिक्षण संस्थाको प्रशासनिक काम, गैर सरकारी तथा निजी क्षेत्रका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्ने निर्णय गरेको छ। 1 गतेदेखि सञ्चालनमा आउने सबै प्रकारका कार्यालयहरू बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म र दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म गरी 2 सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। यसै गरी बैठकले असार 1 गतेदेखि मात्र लागू हुने गरी नदी तथा खानीजन्य पदार्थ उत्खनन संकलन, ढुवानी तथा बिक्री वितरण, सार्वजनिक र निजी क्षेत्रका कार्यालयका कर्मचारी तथा श्रमिक ओसार पसार गर्ने सवारी साधन समेत जोर बिजोर प्रणाली अनुसार सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। बैठकले अत्यावश्यक सेवाभित्र नपर्ने र मानिसको भीड़भाड़ बढ़ी हुने शैक्षिक संस्थाहरू, अनुमति प्राप्त बाहेकका आन्तरिक तथा बाह्य उडान, तोकिएको बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन, सभा, गोष्ठी, सेमिनार लगायतका सेवा भने तत्कालका लागि बन्द नै रहने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर खतिवड़ाले जानकारी दिनुभयो।
सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जन स्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, स्पा, सेलुन र ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरू, सपिङ मलहरू, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू, यात्रुवाहक सार्वजनिक सवारी साधन, त्यसमा पर्यटक सवारी साधन
खोलिएको छैन। यसै गरी बैठकले असार 1 गतेदेखि मात्र लागू हुने गरी नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री वितरण कार्य सञ्चालनमा जोड़ बिजोड़ प्रणाली अनुसार यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडौँ उपत्यकाको हकमा उपत्यका बाहिर जाने र अन्यको हकमा सम्बन्धित जिल्ला बाहिर जाने सबै प्रकारका यातायातलाई समेत हाललाई बन्द नै रहने निर्णय गरेको छ। यसै गरी बैठकले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण हालका लागि विद्यालय शिक्षा परीक्षा एसईई माध्यमिक विद्यालय शिक्षा परीक्षा एसईई सम्बन्धित विद्यालयले लिएको अन्तिम परीक्षाको नतिजाका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाण पत्र जारी गर्ने निर्णय भएको सरकारका प्रवक्ता डाक्टर खतिवडाले जानकारी दिनुभयो।
शैक्षिक सत्र 2076 को माध्यमिक शिक्षा कक्षा 10 को अन्त्यमा हुने परीक्षा जसलाई हामी स्कूल एजुकेशन एक्जामिनेशन र छोटकरीमा एसईई भन्छौ त्यसको हकमा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा पठाउने र जिल्ला शिक्षा विकास तथा समन्वय एकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने त्यसरी प्राप्त भएको विवरणको आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तयार गर्ने प्रकाशन गर्ने प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने भनिए बमोजिमको कार्य गर्न राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउन सक्ने यस आदेशलाई नेपाल राजपत्रको अतिरिक्ताङ्कमा प्रकाशित गर्ने निर्णय भएको छ।
मन्त्री परिषद बैठकले नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु राजु प्रेतीको संयोजकत्वमा 9 सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ। समूहमा अन्तर्राष्ट्रिय कानूनविद सूर्य प्रसाद उप्रेती, इतिहासविद रमेश ढुंगेल, कानूनविद विपिन अधिकारी, जलविज्ञानविद जगत भूषाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल, नेपाली सेनाका अवकाश प्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधि अप्सरा चापागाई सदस्य रहनु भएको छ भने परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी सदस्य सचिव रहनु भएको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2077 सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तीय अनुशासनमा ध्यान दिइएको कारण समयमा आयोजना र कार्यक्रमहरू सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको र त्यसपछि आर्थिक क्रियाकलाप रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले स्थानीय तहको सहकार्यमा कृषि क्षेत्रको व्यवसायीकरणमा जोड़ दिएको बताउनुभयो। उहाँले रकम थुपारिने तर काम नहुने प्रवृत्तिको अन्त्य गरिने समेत स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले कृषि मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बिउ बिजन दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। बैठकले पर्यटन मन्त्री योगेश भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिलिपि अधिकार विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी 32 गते आइतबार बिहान 11 बजे बस्नेछ। नेपाली कंग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ। संघीय संसद भवन बानेश्वर स्थित लोत्से हलमा भोलि दिउँसो 2 बजे बस्ने बैठक बस्ने निर्णय भएको नेपाली कंग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रूपमा खुलेपछि 30 दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय अनिल कुमार सिन्हा र मनोज कुमार शर्माको संयुक्त इजलासले बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक 30 दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सृजना अधिकारी र अधिवक्ता थानेश्वर काफले समेतले दुई छुट्टा छुट्टै निवेदनको सुनवाई गर्दै सर्वोच्च अदालतले लकडाउन खुलेपछि पनि केही अवधिसम्म सामाजिक दूरी कायम गर्नुपर्ने परिस्थितिको विचार गरी विवरण तथा कर राजस्व दाखिला गर्ने प्रक्रिया र कार्यविधि सरल बनाउन आदेश दिएको छ। अदालतले लकडाउन पूर्ण रूपमा खुलेपछि पूर्ण नयाँ परिस्थिति सृजना भई करदाताहरूले आफ्नो पेशा तथा व्यवसाय सञ्चालन गर्न कठिनाई देखिएमा न्यायोचित रूपमा सो अवधिहरूको पुनरावलोकन गर्ने व्यवस्था मिलाउन समेत आदेश दिएको छ। आन्तरिक राजस्व विभागले कर तथा विवरण बुझाउने समय अवधि 2077 असार 7 गते र 15 गते भित्र बुझाउन सूचना जारी गरेको थियो। आज थप 250 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 4614 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 230 जना पुरूष र 20 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका 3 जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा रौतहटका 3, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा 12 र धादिङका 7 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका दुई, महोत्तरीका चार र रौतहटका 15 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका 9 जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 3, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका 8, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 13 र रोल्पाका 14 जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका 48 र सुर्खेतका 7 जनामा आज कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका 1 जना, प्युठानका 4 जना र रूपन्देहीका 29 जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका 7, बाजुराका 18 र बझाङका 2 जनामा, त्यसै गरी धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका 6 र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका 39 र कपिलवस्तुमा 1 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म 4,285 जना पुरूष र 329 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी आज थप 187 जना कोरोना मुक्त भई घर फर्किएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्कनेको संख्या कुल 861 पुगेको छ। तीमध्ये 774 जना पुरूष र 87 जना महिला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विदेशमा अलपत्र परेका नेपाली ल्याउन नेपाल वायु सेवा निगमले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब 30,000 नेपाली जहाज चार्टर गरेर ल्याउने निर्णय गरेसँगै निगमले जून महिनाभर विभिन्न देशबाट गरिने चार्टर उडानको तालिका बनाएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णय अनुरूप सरकारवालासँग छलफल गरी नेपाल वायुसेवा निगमलाई 24 र हिमालय एयरलाइन्सलाई 19 उडान गर्ने गरी अनुमति दिएको थियो। यसै गरी 24 वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ। जून 14 तारीकमा बंगलादेशको ढाका, जून 15 मालदिव्सको माले र मलेसियाको कोला लामपुरमा उडान हुनेछ। त्यसै गरी जून 16 दुबई र कतारको दोहा, जून 17 अस्ट्रेलियाको सिडनी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ। जून 18 साउदी अरेबियाको रियाद र दुबई, जून 19 जापानको नारिता र कुवेत, जून 20 साइप्रस, कोलालामपुर र दोहा उडान हुनेछ। त्यसै गरी जून 21 दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जून 22 सम्भावित मेलबर्न, बैंकक, जून 23 नारिता र माले, जून 24 सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जून 25 तारीकका दिन सम्भावित अमेरिकाको लस एन्जल्स या डालस उडान गर्ने योजना रहेको नेपाल वायुसेवा निगमले जनाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण बन्द रहेका उद्योग तथा व्यापार व्यवसाय पुनः सञ्चालन गर्नुपूर्व स्वास्थ्य सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने बताएका छन्। व्यापार सञ्चालन गर्नुपूर्व व्यवसायी र ग्राहक दुवैले सुरक्षा सजगता अप्नाउन नसके संक्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरूको चेतावनी रहेको छ। संवाददाता केशव ढुङ्गानाको रिपोर्ट।
तरकारी, फलफूल, लत्ता कपड़ा लगायत दैनिक उपभोग्य वस्तुबाट कोरोना भाइरसको संक्रमण हुने सम्भावना न्यून रहे पनि बन्द रहेका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्नुपूर्व पर्याप्त सुरक्षा सजगता अप्नाउनु पर्ने विज्ञहरूले बताएका छन्। कोरोना भाइरसको संक्रमण मुख्य रूपमा श्वास प्रश्वासको माध्यमबाट सर्ने भए पनि कुनै वस्तु छोएको हातले नाक, मुख र आँखामा छुँदा समेत सर्न सक्छ। त्यसैले पसलबाट जुनसुकै सामान खरिद वा लेनदेन गरिसकेपछि अनिवार्य हात धुने, सामाजिक दूरी कायम गर्ने लगायत अन्य सुरक्षा सतर्कता अप्नाउन सक्ने अवस्थामा मात्रै बन्द रहेका व्यापार व्यवसाय पुनः सुचारू गर्न सकिने बताउनुहुन्छ। सुकराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुन:
फेन्सी ड्रेसमा गएर तपाईँले जुन चेक गर्नुहुन्छ लुगा फाटाहरू, त्यो गरिसकेपछि या त सेनिटाइजरले हात धुनुहोस्, हातलाई नाक मुख आँखामा नलग्ने गर्नु, बाहिरी सतहमा छोएर जुन सर्छ भन्ने जति पनि अहिले भन्ने गरिरहेको छ अथवा डराइरहेछ त्यहाँबाट सर्ने सम्भावना अत्यधिक कम हुन्छ भन्ने खालको अनुसन्धान पनि हामीले छोएर इन्फेक्सन्स हुँदैन भन्ने कुरा बुझ्नु पर्यो। हामीले जति भनिरहेका छौँ त्यो यदि लागू गर्यो भने त कोही पटकै त्यसबाट डराउनु पर्ने आवश्यक म पटकै देख्दिनँ।
लामो समयसम्म व्यापार व्यवसाय बन्द रहँदा दैनिक गुजारा चलाउन समेत गाह्रो हुँदै गएको हुनाले आफ्ना समस्याहरू तत्काल समाधान गर्न र पुनः व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न व्यवसायीहरूले माग गरेका छन्। काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यू रोडको रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवाल:
हामीका केही रकमहरू सञ्चति जुन घरमा खातामा राखेका थियौँ बचत गरेको, त्यो रकम सिद्धिसकेपछि अब हामीसँग पैसा छैन, हामीसँग त सामान छ, जुत्ताहरू धेरैमा ढुसी परे, समय सान्दर्भिक सामान हुन्छ, जस्तो रेनकोटहरू छ, त्यो रेनकोटहरू कहिले बेच्ने त, आज नखोले भने के गर्ने, त्यसलाई वर्षभरि कुहाएर राख्ने त, अहिलेसम्म सरकारले यो विषयमा भनेको पनि छैन, हामीलाई बजेटमा आश्वस्त नपारेको अवस्थामा अब हामी आर्थिक रूपमा पनि सडकमा आइसकेको हुनाले अब भौतिक रूपमा शारीरिक रूपमा पनि हामी सडकमै आउने अवस्था छ।
देशैभरि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला अत्यावश्यक बाहेक सबै प्रकारका व्यवसायहरू सञ्चालन गर्न हतार गर्न नहुने विज्ञहरूको भनाइ छ। पर्याप्त सुरक्षा प्रबन्ध बिना सबै पसलहरू सञ्चालन गर्दा थप संक्रमण फैलने बताउनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव समेत रहनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञ प्राध्यापक डाक्टर परमिण मिश्र।
जसले आफ्नो पर्सनल प्रोटेक्सनलाई युज नगरिकन गएर उसले कुनै सामानहरू छोयो र उसले त्यो सामानलाई युज गर्न ट्राई गर्यो, त्यस्तोमा यो संक्रमण बढ्ने चान्सेस अति अलि बढी नै हुन्छ। अहिलेको सिचुएसनलाई कन्ट्रोल गर्दै आफूलाई बचाउँदै अति आवश्यक पसलहरू मात्रै खोल्नु पर्ने जस्तो मलाई लाग्छ। तुरन्तका तुरन्त सबै पसल खोलेर एकैचोटि गर्दाखेरि झन् संक्रमण त बढाउँछ यसले।
लामो समयको लकडाउनका कारण बजार बन्द रहँदा एकातिर सर्वसाधारणले सहज रूपमा लुगाफाटा लगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न पाएका छैनन् भने अर्कोतर्फ यसमा आश्रित लाखौंको रोजीरोटीमा समस्या आएको छ। तसर्थ कोरोनाको संक्रमण नियन्त्रणका लागि अप्नाउनु पर्ने सजगता र स्वास्थ्य सुरक्षामा समस्या नआउने गरी मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु आवश्यक छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौं।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
वाओ, रियल मै छिटो डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे आगामी असार 2 गते एकैपटक स्वदेश र विदेशबाट सरकारको ध्यान आकर्षण गराउनु भएको छ। कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न जनताको सरकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराइने कंग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कोरोना संक्रमण फैलिँदै गएपछि कैलालीको टीकापुरमा तयार गरिएको 30 शैयाको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ। कैलालीका 7 स्थानीय तह मिलेर टीकापुरको सिटी हलमा तयार गरेको अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको हो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूले भूमि बैंकको स्थापना, सुकुम्बासी समस्या समाधान आयोगको पूर्णता, भू उपयोग नीति र ऐनको कार्यान्वयन तथा सहकारी संस्थालाई चुस्त दुरूस्त राख्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यले राख्नुभएका जिज्ञासाको जवाब दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अरियालले सरकारले पेश गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार कोरोना रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिएर अघि बढ़िरहेको बताउनु भएको छ। आज कैलालीको धनगढ़ी विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै मन्त्री भट्टले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खुकुलो पारिएको बताउनुभयो। कञ्चनपुरका बेतकोट भीमदत्त र महाकाली नगरपालिकाले आवासविहीन विपन्न परिवारका लागि नमूना एकीकृत बस्ती निर्माण गर्ने भएको छ। धनुषा तथा महोत्तरी जिल्लाको बाढ़ी प्रभावित 4 गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट अनुदानमा धानको बिउ पाएपछि कृषकहरू खुशी भएका छन्। धानको बिउ छर्ने बेलामा 85% अनुदानमा उन्नत जातको धानको बिउ पाएपछि कृषकहरू खेती गर्नका लागि उत्साहित बनेका हुन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
विश्व ब्याङ्कको आर्थिक सहयोग तथा नेपाल सरकारको लगानीमा लागू भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई जनकपुर धामले धनुषाको मुखियापट्टी मुसर्निया र धनौजी तथा महोत्तरीको पिपरा र एकडरा बेलामा कार्यक्रम लागू गरेको छ। उन्नत जातको धानको बिउ अनुदानमा पाएपछि किसानहरू निकै खुशी भएका छन्। धनुषाको मुखियापट्टी मुसर्नियाका किसान सुरेश यादव:
बहुत बढ़िया बिउ भेटलैया, 3 धान के बिउ मिललैया, जिनमें हम सब सोना सब धान जो कतरनी टाइप के धान उत्पादन में बहुत बढ़िया असर पड़ते।
उन्नत जात को बीऊ 85% अनुदान में पाए पछि यसले उत्पादन में वृद्धि हुने बताउँदै महोत्तरी का पिपरा गांव पालिका का किसान दीपलाल यादव।
पुराना किसान हम अपने के जो है कुस्तारो अपने के राष्ट्रपति पहने छी, तैके बाद अपने के रिकॉर्ड धान के गेहूं के सब से हम बढ़िया जो है फायदा हम सब लड़
खाद्यान्न तथा पोषण सुरक्षा सुधार आयोजना इकाई ले वर्षे धान 150 मेट्रिक टन बीउ वृद्धि का लागि 2340 किलो 85% अनुदान में वितरण गरिरहेको छ। 85% अनुदान में धान को बीउ उपलब्ध गराएपछि ती गाउँपालिकाहरूमा 25-30% ले धान को उत्पादन में वृद्धि हुने विश्वास गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना इकाई जनकपुरका प्रमुख सुकेश्वर झा।
खाद्यान्न उत्पादनमा वृद्धि गर्नको लागि उन्नत जातका धानका बिउहरू ललका बासमती स्वर्णा सब राधा 14 लगायतका धान बालीहरूका जातहरूको उन्नत बिउ चाहिँ करिब करिब चाहिँ 20 टन 85% अनुदानमा चाहिँ कृषकलाई उपलब्ध गराउने गरिराखेका छ।
यस्ता प्रकारको कार्यक्रम सबैतिर लागू भएको खण्डमा खाद्यान्नमा रहेको पर्व निर्भरताको अन्त्य भएर मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्ने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोविड 19 का कारण जोखिममा रहेका बाल बालिकालाई पुनर्स्थापनामा प्राथमिकता दिन विश्व समुदायलाई आह्वान गरेको छ। बाल श्रम विरूद्धको विश्व दिवस 2020 को सन्दर्भ पारेर आईएलओले कोविड 19 महामारी र यसको प्रभाव स्वरूप उत्पन्न विश्वव्यापी आर्थिक तथा सामाजिक संकटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरीबीमा रहेका परिवारसँगै उनीहरूका बाल बालिकामा जोखिम बढ़ेको उल्लेख गरेको छ। कोविड 19 फैलनु अगाडिसम्म विश्वभर करिब 10 करोड़ बाल बालिकालाई श्रमबाट मुक्त गरिएको आईएलओले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या 4,19,700 नागिसकेको छ। विश्वमा प्राय सबै राष्ट्रमा फैलिसकेको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 74,93,000 बढ़ी पुगेको छ। कुल संक्रमित मध्ये 38,03,500 भन्दा बढ़ी निको भइसकेका छन्। विश्वमा कोरोना भाइरसको अत्यधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,76,300 भन्दा बढ़ी संक्रमित भएका छन् भने त्यहाँ 1,15,100 भन्दा बढ़ीको मृत्यु भएको छ। त्यहाँ रोग निको भएर घर फर्कनेको संख्या 8,08,500 नागेको छ। पछिल्लो समय दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ। दक्षिण एसियाली राष्ट्र मध्ये हालसम्म भारतमा 2,88,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 8,100 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। यस्तै पाकिस्तानमा कुल संक्रमितको संख्या 1,19,500 नागेको छ भने 2,356 जनाको मृत्यु भएको छ। श्रीलंकाले कोरोना भाइरसको महामारीका कारण संसदीय निर्वाचन 3 महिना ढिला गरी आगामी अगस्त 5 गर्ने भएको छ। तर पनि स्वास्थ्य सचेतता स्वरूप श्रीलंकाले केही मतदान केन्द्रहरूमा यो हप्ता अभ्यास निर्वाचन गरेर 3 महिनापछि हुने निर्वाचनको मतदानमा मतदान केन्द्रहरू लगायत सबै स्थानमा कस्तो स्वास्थ्य सतर्कता अप्नाउनु पर्ने हो जानकारी लिने भएको छ। टर्कीले लकडाउनका कारण बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरू गरेको छ। विमानस्थलमा प्रवेशका लागि निकै कड़ा नियमहरू जारी गरिएको र विमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमति प्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको समाचारमा जनाइएको छ। अब खेलकुद सम्बन्धी जानकारी। विश्व फुटबल महासंघ फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 170 स्थानमा रहेको हो। गत महिना पनि नेपाल 170 स्थानमा रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत र मालदिव्स रहेका छन्। भारत 108 स्थानमा छ भने मालदिव्स 155 स्थानमा रहेको छ। यसै गरी नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। भूटान 189, बंगलादेश 187, श्रीलंका 206 तथा पाकिस्तान 200 स्थानमा रहेको छ। नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशको प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नम्बर 2 भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 बागमती प्रदेश, गण्डकी र प्रदेश नम्बर 5 केही स्थानमा सामान्य बदली रहने र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.9 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.5 मिलीमिटर, काठमाण्डुको अधिकतम 30.5, न्यूनतम 19.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.4, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस, वर्षा 5.4 मिलीमिटर र दिपायलको अधिकतम तापक्रम 34.2, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा लकडाउनलाई केही खुकुलो गर्ने निर्णय। सरकारी कार्यालयहरू अषाढ़ 1 गतेदेखि 2 शिफ्टमा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि 9 सदस्यीय विज्ञ समूह गठन गर्ने मन्त्री परिषदको निर्णय। लकडाउन पूर्ण रूपमा खुलेको 30 दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश। आज थप 187 जना कोरोना मुक्त भई घर फर्किए। कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 861 र कोविड 19 कारण जोखिममा रहेका बाल बालिकाको पुनर्स्थापनालाई प्राथमिकता दिन विश्व समुदायलाई अन्तर्राष्ट्रिय श्रम संगठनको आह्वान। हवस्त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।